यो रेडियो नेपाल हो। अब उसालोहनीबाट समाचार सुन्नुहोस्। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल 1,07,39,115 मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको केही बेर अघिसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढ़ी 51,39,235 मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले 17,49,583 मत प्राप्त गरेको छ। नेकपा एमाले 14,48,854 मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टीले 8,05,773, श्रम संस्कृति पार्टीले 3,78,649, राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,29,472 मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने 165 क्षेत्रकै परिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फको 164 स्थानको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 125 स्थानमा जीत हासिल गरी सबैभन्दा ठूलो दल बनेको छ। यसै गरी नेपाली कांग्रेसले 18 स्थानमा, नेकपा एमाले 9 स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले 8 स्थानमा, श्रम संस्कृति पार्टीले 3 स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जीत हासिल गरेका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको परिणाम बमोजिम सरकार गठन प्रक्रिया करिब 2 सातापछि मात्रै शुरू हुने भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने 110 जना उम्मेद्वार टुंगो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने भएको हो। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अन्तिम परिणाम सार्वजनिक गर्न करिब 1 साता लाग्ने बताउनुभयो। संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले हिजो उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल 15 यो दिवस मनाइनेछ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वकको दाउन्नेमा 5 सवारी साधन एक आपसमा ठोकिँदा 8 जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका 2 घिउ खोला नजिक गैराती सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सड़कमा ओभरटेक गर्ने क्रममा 3 सवारी साधन एक आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टीमको बैठकले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयलाई निरन्तरता दिँदै हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने निर्णय गरेको छ। मन्त्रालयमा हिजो बसेको बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गर्नुका साथै नियोगहरूसँग सम्पर्कमा आएका नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ़ेर हिजो विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुको कारण पछिल्ला केही दिन यता मौसम धुम्मिदा प्रदूषण बढ़ेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्किन र मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द चाँडै समाप्त हुने दावी गर्नु भए पनि तेहरानले भने लड़ाई आवश्यक परेसम्म जारी रहने बताएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकी दावी प्रति शंका व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताउनुभयो। तेहरानले अमेरिका सहयोगी खाड़ी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण शुरू गरेको केही घण्टा पछि ट्रम्पले द्वन्द छिट्टै अन्त्यतिर जाने दावी गर्नुभएको थियो। इरानको रिभोल्युसनरी गार्डसले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ। अराग्चीले वाशिङटनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभयो। इरानले अमेरिकी प्रस्तावलाई व्यवस्था गरेपछि राष्ट्रपति ट्रम्पले हिजो इरानमाथि अहिलेसम्म भइरहेको युद्धभन्दा 20% शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ। उहाँले तेहरानले तेल आपूर्ति अवरूद्ध गरेमा अकल्पनीय आक्रमण गर्ने चेतावनी दिनुभयो। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।